नेपालमा अझैसम्म पनि विद्यमान विभिन्न उपेक्षित रोगहरू एन्टिडिज अन्तर्गतको एउटा जनस्वास्थ्य सम्बन्धित समस्या कालाजारका साथसाथै COVID-19 बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट कालाजार रोग निवारण कार्यक्रममा सघाउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित नियमित पाक्षिक आम सञ्चार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
नमस्कार। नियमित पाक्षिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारी मञ्चमा तपाईँ प्रिय सहभागी श्रोतालाई स्वागत गर्छौँ। म उपेन्द्र
र म अचला। सन्चो बिसन्चो रेडियो लहरको यस पछिल्लो प्रस्तुतिमा सधैँ जस्तै उपेक्षित रोग कालाजार र वर्तमान समकालिक जनस्वास्थ्य सम्बन्धी अर्को सवाल एवं सरोकार COVID-19 बारेमा केन्द्रित रहेर देशभरिका सहभागी श्रोतालाई जानकारी गराउनका लागि प्रत्येक पल्ट जस्तै आज पनि हामी आएका छौँ।
आज कार्यक्रम लहरको 52 खण्ड। सहभागी श्रोता, सबैभन्दा पहिले त यस वर्षको लोकपर्वहरू दसैँ तिहार र छठको अन्तसँगै हिउँद हेमन्त ऋतुको यो सुरुवाती यामसँगै सम्पूर्ण सहभागी श्रोताहरूको स्वास्थ्य लाभको नियमित कामना गर्दै प्रस्तुतिको सुरुवातमा घरदेश परदेश सबैतिर रुचाइएको सन्चो बिसन्चोलाई लमजुङ गण्डकी प्रदेशबाट हाम्रा सहभागी श्रोताले आइभीआर मार्फत रेकर्ड गराउनु भएको यो सन्देश।
नमस्कार, मेरो नाम राम पाण्डे, लमजुङबाट बोल्दैछु। लमजुङको दुर्दी गाउँपालिका वार्ड नम्बर 4 नौकटीबाट बोल्दैछु। कन्जर्भेसन जोस कार्यक्रम चाहिँ मैले पहिले पहिले निरन्तर सुन्ने गर्थेँ र अहिले भने चाहिँ रेडियो बन्दीपुरबाट यो कार्यक्रम सुनेको छैन। रेडियो नेपालबाट सुन्ने गरेको छु। हरेक शनिबार दिउँसो 12 बजे समाचारमा फेरि यो कार्यक्रम आउने गर्छ रेडियो नेपालमा। कार्यक्रम निकै राम्रो छ, यो कार्यक्रम अझै सजिलो आइरहोस् भन्न चाहन्छु। कार्यक्रम अझै यसै गरी अगाडि बढ्दै जाओस्, निरन्तर प्रतिजय गर्नुहोला। धन्यवाद।
सहभागी श्रोता, मानव जीवन र मानव सभ्यतालाई चुनौती दिने विभिन्न रोगहरू विरुद्ध हाम्रो देशको पूर्वी कोशी भेगको एउटा पालिकाले आफ्नो र छरछिमेकको बस्तीभित्र सृजनात्मक र रचनात्मक ढंगले विकासका विभिन्न कार्यकलापहरू कार्यान्वयन गर्दै एउटा नमूना उदाहरण प्रस्तुत गरिरहेछ। देशका 753 पालिकाहरू मध्येकै कोशी भेगको मानेभञ्ज्याङ पालिकाका हाम्रा सहकर्मी पात्रहरू आफ्नो बस्तीका नागरिकहरूका स्वास्थ्यप्रति चेतनशील हुँदै रचनात्मक ढंगले प्राथमिकताका साथ योजनाहरू बुन्छन् अनि थोरै बजेटमा प्रभावकारी ढंगले समुदायका बाल बालिका, प्रौढ महिला, युवा, त्यसै गरी शारीरिक अपाङ्गता भएका वर्गसम्मको सुरक्षा, कल्याण र विकासका लागि प्रतिबद्ध छन्।
पूर्वी नेपाल कोशी भेगको मानेभञ्ज्याङ पालिका क्षेत्रबाट सुरु भएको कालाजार लगायत विभिन्न उपेक्षित रोगहरू विरुद्धको सामुदायिक सामाजिक सशक्तिकरण अभियान केन्द्रित जनस्वास्थ्य प्रवर्धन गतिविधि र ती कार्यकलापहरूको तस्विर उतारिरहेको कार्यक्रम सन्चो बिसन्चो रेडियोहरूबाट सुन्दा सुन्दै देशभरिका अरू पालिका र ओडाहरूमा समेत यस अभियानको प्रभावकारितालाई स्वीकार्दै यसको लहर फैलिएको छ। स्थानीय गाउँ तथा नगरपालिकाहरू आफू निकटको युवा क्लब र स्थानीय रेडियोहरूको सहकार्यमा सडक नाटक, सोशल मिडिया र जनहितकारी रेडियो सन्देशहरू र स्रोत व्यक्तिहरूको अन्तर्वार्ता प्रस्तुत गरिरहेका छन्। अब सुनौ यसपल्ट हाम्रा तिनै परिचित जागरिला साथीहरू कहाँ पुगेका छन् त अनि के गर्दैछन्। जाउँ सँगैसँगै हाम्रा प्रिय सहकर्मीहरूको बस्तीको नयाँ गतिविधि थाहा पाउन।
नमस्कार, नगरपालिकाका स्वास्थ्य संयोजक भोजराज सर।
नमस्कार नमस्कार जोगमायाजी, बिहानै 10 बजे नै पो पालिका आउनु भएछ त, केही काम थियो कि?
हजुर, तपाईँसँग एउटा सानो सल्लाह गरौँ कि भनेर नि सर।
भन्नुहोस् न जोगमायाजी, के कुरामा सल्लाह गर्नु पर्यो भनेर? तपाईँले हरेक चोटि ल्याएको प्रस्ताव त राम्रो अनि हितकारी हुन्छ सबैजनाको लागि।
अब सरले त थाहा पाउनु नै भयो होला कि इटरी, इनरुवा, धरान, सुनसरी र तल बेसीतिर पत्रकारहरूलाई सहभागी गराएर डेङ्गु र कालाजार विरुद्ध अन्तर्क्रियात्मक कार्यक्रम भएको थियो भनेर।
हजुर, थाहा पाएको थिएँ।
हो, हाम्रो धनकुटा जिल्लामा पनि त्यस्तै कार्यक्रम आयोजना गर्ने कि भनेर नि सर, हाम्रो धनकुटा जिल्लाका पत्रकार साथीहरूलाई बोलाएर।
कस्तो राम्रो प्रस्ताव लिएर आउनुभएको जोगमायाजी। मैले पनि आफू पालिकाको स्वास्थ्य संयोजक भएको नाताले यस्तै खालको कार्यक्रम गर्ने कि भनेर सोचि नै रहेको थिएँ। अझ यस्ता नेग्लेक्टेड ट्रपिकल डिजिजलाई त निर्मूल नै गर्नुपर्छ।
अँ हो नि सर, कस्तो राम्रो कुरा सोचिरहेको रहेछ नगरपालिकाले त।
हो नि जोगमायाजी, तपाईँले यो प्रस्ताव राख्नुभएको छ भनेर म आजै पालिकाको बैठकमा प्रस्ताव गर्छु। फेरि यस्तो राम्रो र जनचेतना फैलाउने कामको लागि त हाम्रो पालिका सदैव तयार रहन्छ।
हो नि सर, आफ्नो गाउँठाउँमा स्वास्थ्यका कुरा जति धेरै फैलाउन सकियो त्यति नै धेरैजना व्यक्तिहरूले थाहा पाउँछन् र कालाजार डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि सतर्कता अपनाउँछन् नि।
एकदमै सही कुरा गर्नुभयो तपाईँले। यसपालिको धानको बाला एकदमै सही तरिकाले उम्रिए चाहिँ।
सरको यो बानी चाहिँ मलाई साह्रै मनपर्छ। एउटा कुरालाई अर्को कुरासँग कति मजाले जोडिदिनुहुन्छ।
अब तपाईँले कुरा नै त्यस्तै गर्नुभयो।
हुन त हो सर, यसपालि चाहिँ धान एकदमै मजाले फलेको छ। धेरैजना यो कुराले गर्दा खुसी छन्।
हो त नि, अर्को खुसीको कुरा पनि छ।
के कुरा हो सर?
अब के भनेदेखि नि जोगमायाजी, हिउँ त आउँदैछ, जाडो नि बढिरहेको छ, अनि जाडो बढेपछि लामखुट्टे आउन कम हुँदै जान्छ, अनि डेङ्गुको जोखिम पनि कम हुँदै जान्छ, अनि यो खुसीको कुरा भएन त?
एकदमै घतलाग्दो कुरा गर्नुभयो सर तपाईँले। हुन पनि हिउँदसँगै डेङ्गुको जोखिम पनि कम हुँदै जान्छ, नत्र त अहिले सबैजना कस्तो त्रासमा छन्।
त्यही भएर हामीले जनचेतना फैलाउँदै गर्दा आफू पनि सुरक्षित भएर जनचेतना फैलाउनु पर्छ। अझ अर्को एउटा नयाँ चर्चा पनि आएको छ, हाम्रो जनस्वास्थ्य क्षेत्रका अब यस्ता सरुवा, संक्रामक र उपेक्षित रोगहरूसँगै यस्तै रोगहरू मुटु, मृगौला, उच्च रक्तचाप, मधुमेह रोगको बारेमा पनि गतिविधि गर्न खोजिरहेका छौँ है पालिकाबाट।
ओहो, कस्तो राम्रो। मैले पनि केही समय अघि एउटा रेडियो कार्यक्रम कामनामा यस्तो जानकारी सुनेको थिएँ। फेरि पालिकाले गर्ने काममा म सदैव सहयोगीको रूपमा लागिरहनेछु सर। अनि सबैलाई सरसफाइ र स्वच्छतामा एकदमै ध्यान दिनुपर्छ भनेर भनिरहेको हुन्छु। ल त सर, अहिले म लाग्छु। बरु के निर्णय हुन्छ बैठकमा, खबर गर्नु होला।
हुन्छ जोगमायाजी, म खबर गर्छु। तर तपाईँ ढुक्क हुनुहोस्, कार्यक्रम गर्छौँ हामी। बरु कार्यक्रमको सहजकर्ता तपाईँ नै हुनुपर्छ है।
भइहाल्छ नि सर। ल त सर, अहिलेलाई म लागे। हस् त, नमस्कार सर।
नमस्कार, नमस्कार।
क्रिस्टिना म्याम, ललिन्छ चिया।
हस्, धन्यवाद रिताजी।
अनि डाक्टर रोबर्ट सर कता जानुभयो नि? अघि भान्साको झ्यालबाट हेर्दा त यही तपाईँसँग कुरा गरिरहेको देखेको थिएँ।
अब तपाईँलाई थाहा भएको कुरा नै त हो रिताजी, मेरो श्रीमान डाक्टर रोबर्टको बानी त उहाँ हिमाल पहाडको फोटो खिच्न पाएपछि कतिखेर कहाँ पुग्नुहुन्छ थाहै हुँदैन। अहिले पनि उहाँ डाँडामा गएर सनसेट भएको फोटो खिचेर आउँछु, नत्र अहिले गइनँ भने मिस हुन्छ भनेर हिँडिहाल्नुभयो।
ए, भनेपछि आज उहाँले खिच्नु भएको सनसेटको फोटो हेर्न पाइने भयो।
अझ अस्ति माने भन्ज्याङबाट सोलुखुम्बु जिल्लाको पताले भन्ने ठाउँ घुम्नको लागि गएका थियौँ। उहाँले त्यहाँबाट प्रष्टै देखिने विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फोटो कति खिच्नुभयो भयो।
ए हो र, पातालीसम्म नै पुग्नुभयो?
पुग्यौ नि, साह्रै मनोरम र सुन्दर रहेछ, मोहितै बनाउने खालको रहेछ पताले त।
ए, डाक्टर रोबर्ट सरलाई घुम्न र स्वास्थ्यका विषय भएपछि जहाँ पनि पुग्नुहुन्छ।
अँ हो, उहाँलाई हिमाल पहाडको फोटो खिच्न र वेक्टर बर्न डिजिजको विषयमा एकदमै चाख लाग्छ। त्यसमाथि पनि नन ट्रपिकल रोगहरू, कालाजार, हात्ती पाइले, डेङ्गुको बारेमा त सधैँ अनुसन्धान गरिरहनुहुन्छ।
अझ उहाँले त नेपाल, भारत र बङ्गलादेशमा भएका यी रोगहरूको बारेमा दुई महिना अफ्रिकामा गएर पनि आफ्नो अनुभव सुनाउँछु भनेर पनि भन्दै हुनुहुन्थ्यो।
हो त नि, अनि पतालीसँगै मलाई त माने भन्ज्याङको हाट पनि साह्रै राम्रो लाग्यो। कति ठुलो अनि व्यवस्थित तरिकाले हाट लगाउनु हुँदो रहेछ, सफा पनि, अनि सबैजनाले मास्कको प्रयोग पनि गर्नुहुँदो रहेछ।
त्यो त हो क्रिस्टिना म्याम, हाट त माने भन्ज्याङको एकदमै राम्रो छ, तर हाम्रो रामेछापको हाट बजार पनि कम छैन है। हरेक बिहिबारको दिन बिहिबारे हाट लाग्छ हाम्रो रामेछापमा। फेरि हाटमा पाइने तरकारीहरू, फलफुलहरू स्थानीय स्तरमा नै उत्पादन गरिएको हुन्छ।
हो र?
हो नि, फेरि अहिले त स्थानीय स्तरमा नै उत्पादन गरिएको हाडे ओखर र बदाम पाउँछ, एकदमै पोसिलो पनि हुन्छ। म यही बिहिबार तपाईँलाई र डाक्टर रोबर्ट सरलाई घुमाउन लैजान्छु।
भइहाल्छ नि रिताजी।
अनि आज चाहिँ कुन किताब पढिरहनु भएको छ नि?
डाक्टर भगवान कोइरालाको हृदय भन्ने किताब पढिरहेको छु, स्वास्थ्यसँग सम्बन्धित छ। फेरि तपाईँको होमस्टेमा यसरी आनन्दले बसेर किताब पढ्न पाएपछि के चाहियो?
मलाई पनि किताब पढ्न एकदमै मजा लाग्छ, फुर्सद भएको बेलामा पढ्ने गर्छु। बरु अब चाहिँ भान्सातिर लाग्नु पर्ला। आज म तपाईँहरूको लागि कालो दालसँगै इस्कुसको मिठो तरकारी खुवाउँछु र टमाटरको पिनेको अचार पनि।
ए, भइहाल्छ नि। फेरि डाक्टर रोबर्टले तपाईँको खाना पकाउने सिपको कस्तो तारिफ गर्नुहुन्छ।
त्यो त उहाँको महानता नै हो नि। बरु जाउँ भित्रै भान्सा।
हाँ, हुन्छ हुन्छ, जाउँ न।
युवराज दाई।
अँ भन त रमेश।
हाम्रो मोरङ जिल्लाको भौँडामा धान काट्ने बेला भए झैँ अरू ठाउँमा पनि भएकै त होला नि, होइन दाई?
कति जिज्ञासु छ भने नि यो। अब अहिले बाली भित्र्याउने बेला नै हो त, त्यही भएर अन्त पनि धान काटिरहे होला नि।
ए अँ, जे होस् युवराज दाई, हार्भेस्टर प्रयोग गरेर धान काट्न कति सजिलो हुने है।
त्यो त हो नि रमेश, तर हार्भेस्टरले धान काटेको भएर होला हामीले स्थानीय व्यक्तिहरूको श्रम ज्याला खोसेको हो कि चाहिँ महसुस भइरहेको छ हौ।
त्यस्तो नसोच्नुहोस् न दाई, अब प्रविधिसँगै अगाडि त बढ्नै पर्यो नि।
हो हुन त, जे होस् यसपालि पानी मजाले परेको भएर धान एकदम राम्रो फलेको रहेछ।
त्यो चाहिँ हो है दाई, तर एउटा कुरा याद गर्नुभएको छ, पुतली र गाइने किरा आजकल एकदमै कम भएको छ नि, देखिँदै देखिँदैन।
हो नि, त्यही भएर त डेङ्गुको सङ्क्रमण बढेको हो नि, जैविक चक्रमा पनि असर गरेको छ।
त्यो चाहिँ हो है दाई, तर याद गर्नुभएको छ, जाडोयाम सुरु भए लगत्तै लामखुट्टेहरू कम भएको छन् नि, अनि लामखुट्टे कम हुँदै गयो भने त डेङ्गुको जोखिम पनि कम हुँदै जान्छ।
सही कुरा गर्यो भाइ तिमीले।
तर दाई, अरू कुनै नयाँ रोग पो आउने हो कि भनेर डर लाग्छ भने, यहाँ कोरोनाको जोखिम अलिक कम मात्र के भएको थियो, डेङ्गुले सङ्क्रमित बनाउन थालिहाल्यो।
शुभ शुभ बोल न रमेश, सतर्कता अपनायौँ भने त किन डराउनु। पहिला कालाज्वरको जोखिम कति थियो हाम्रो जिल्लातिर, तर सतर्कता अनि सरसफाई र स्वच्छतामा ध्यान दियौँ भने त त्यस्तो रोगहरूबाट बच्न सकिहालिन्छ नि, हो कि होइन भन त?
त्यो त हो दाई, तपाईँको कुराले कस्तो जोस जाँगर पो जागेर आयो भने, यो हिले खेतमा बाम माछा र हिले माछा पो मार्न मन लाग्यो।
हो र रमेश, माछा भनेपछि हुरुक्कै हुन्छ हौ तिमी।
अनि दाई, तारेको माछा, टमाटर र पिरो खुर्सानी पिनेर चोप्तै खाँदा कति मजा आउँछ भन्नु त। ओहो, मेरो त मुखै रसाएर आयो भने।
ल, पहिला धान काटिसकौँ अनि दुवै दाजुभाइ मिलेर माछा मारौँला, अनि बेलुका तिमीले भने जस्तै अचारमा चोप्दै खाउँला है।
हुन्छ दाई, अब त झन् छिटो छिटो काटिन्छ धान हार्भेस्टरले।
ल ल रमेश, ल।
प्रिय सहभागी श्रोता, हाम्रा प्रिय सहकर्मी र बस्तीहरूको यो पछिल्लो नयाँ गतिविधि थाहा पाइसकेपछि अर्को पल्ट फेरि यसरी नै सँगसँगै राम रमाइलो गर्दै घुमघाम गरौँला।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा हामीले बरोबर उपेक्षित रोगहरू भनी उपेक्षा गरिएका रोगहरूको निश्चित समूहलाई चिनाउँदै आएका छौँ, जसलाई अङ्ग्रेजीमा नेग्लेक्टेड ट्रपिकल डिजिजेज भनेर वर्गीकृत गरिएको छ। यसभित्र बहुला जनावरहरूबाट हुने रेबिज लगायतका सर्पदंश लगायत अरू किटाणुहरू जस्तै झिङ्गा, लामखुट्टे, बुसुना र अरू किरा तथा परजीवी जुकाहरू र जनावरहरूको माध्यमबाट हुने भेक्टरबर्न र जुनोसिस रोगहरू पर्दछन्। पृथ्वी, भूमण्डल र ब्रह्माण्डमा विभिन्न कालखण्ड, जैविक विविधता र द्रुत प्रविधि विकासले गर्दा पर्यावरणीय वातावरणीय क्षेत्रमा अनौठो र अकल्पनीय परिवर्तनहरू आएको महसुस गरिएको छ। हामीले ओजन लेयर डिप्लेसन, ग्लोबल वार्मिङ, पोल्युसन, कन्टामिनेसन, प्रदूषण, विकिरण, जनघनत्वको वृद्धि र सहरीकरण सँगसँगै अङ्ग्रेजीमा नयाँ शब्दावली क्लाइमेट चेन्ज अर्थात् जलवायु परिवर्तन सुन्न र भोग्न थालेका छौँ।
यसै सिलसिलामा विभिन्न जनस्वास्थ्य विरुद्धका रोगहरूको आआफ्नो स्वरूप र स्वभाव बदलिएको अनुभव गरिएको छ र के भेक्टर बर्न के नेग्लेक्टेड डिजिजेज यिनीहरूले पनि कतै नयाँ प्रवृत्ति र प्रकृति पो धारण गरिरहेका छन् कि यसै जिज्ञासा र कौतूहलतामा नेपाल हेल्थ रिसर्च काउन्सिलमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालसँग यिनै उपेक्षित कहलाइएका र उन्मूलन हुनका लागि विश्व स्वास्थ्य संगठन WHO लगायतका विश्वव्यापी संस्थाहरूले प्रयास गरिरहेको र सहस्राब्दी विकास लक्ष्यमा स्पष्ट रूपमा सम्बोधन गरिएको यस महत्त्वपूर्ण सवाल सरोकारको बारेमा यो संवाद गरेका छौँ।
जलवायु परिवर्तन अर्थात् क्लाइमेट चेन्ज र कीटजन्य रोग नेग्लेक्टेड ट्रपिकल डिजिज अथवा भेक्टर बर्न डिजिज मध्ये कालाजार र जलवायु परिवर्तनको के अन्तर सम्बन्ध छ र?
अब यो धेरै कुरो ज्ञानको खोजी भइरहेछ र हामीले अहिले के माथि निष्कर्षमा पुगेको छौँ भने जलवायु परिवर्तनले कीटजन्य रोगहरूको वितरणमा त्यसको भारमा परिवर्तन गर्छ भन्ने कुरो ग्लोबली यो मान्यता स्थापित भइसक्यो। त्यसमा धेरै जसो अध्ययन र अनुसन्धान चाहिँ जलवायु परिवर्तन भएपछि धेरै लामो समय देखिरहेको यो औलो अथवा मलेरियामा कस्तो असर हुन्छ भन्ने धेरै अध्ययनहरू प्रकाशित भएको छन्। हाम्रै देशको अध्ययनहरूले पनि हिजोको न्यून भूभागमा रहेको अथवा तल्लो भूभागमा भएका पाउने मलेरियाहरू चाहिँ अहिले उच्च भूभागमा पाएको देखिएको छ। त्यस्तो चाहिँ अध्ययनहरू भएको भनेको डेङ्गी फिभरमा हो। त्यस्तै हो त अहिले हामीलाई प्रत्यक्ष रूपमै हामीले देख्न सक्यौँ। हिजो चाहिँ तराईका केही जिल्लाबाट सुरु भएको डेङ्गी अहिले देशव्यापी रूपमै सबै जिल्लाबाट केसहरू आएको छ। हाम्रो चाहिँ 50 भन्दा बढी व्यक्तिको मृत्यु पनि भएको छ, लगभग 50,000 केसहरू पनि देखिसकेको छ। त्यो अझै कम सङ्ख्या हो, त्योभन्दा धेरै हुन सक्छ। र अहिले हामी चाहिँ कालाजारसँग कुरा गरिरहेकोले जलवायु परिवर्तनले कालाजारमा असर गर्छ भन्ने केही अध्ययनहरूले देखाएका छन्। नेपालको केसमा पनि हामीले केही अध्ययनहरूबाट त्यो कुरो प्रष्ट देखिएको छ, तर यसमा चाहिँ थप अध्ययन र अनुसन्धान गर्न अझै हामीले चाहिँ खाँचो देखिरहेछौँ। केही एक्जाम्पल हेर्ने हो भने कुनै बेला यो पूर्वी नेपाल र मध्य नेपाल भनौँ त्यतिखेरको केही जिल्लामा मात्रै भएको कालाजार आज देशका विभिन्न जिल्लाबाट प्रतिवेदन भएको छ। त्यो हेर्दाखेरि आज हामी चाहिँ 23 जिल्लामा चाहिँ इन्डेमिक छ भन्छौँ, भनेको एक किसिमको रैथाने जस्तै भइसक्यो, त्यहाँ सधैँ त्यही लोकली ट्रान्समिटेड। 48 जिल्ला चाहिँ हामी इन्डेमिक डाउटफुल डिस्ट्रिक्ट अथवा इन्डेमिक छ छैन अब शङ्काको घेरामा पऱ्यो, किन केसहरू आउन थालौँ, र बाँकी 6 जिल्ला मात्रै नन इन्डेमिक भनेर अहिले हामी कन्क्लुजनमा पुगेको छ। यो हेर्दा अरू रोग जस्तो मलेरियाको अथवा तपाईँको डेङ्गी फिभरको अथवा जापानिज इन्सेफ्लाइटिसको जस्तै यो पनि हिजोको लोल्यान्डबाट बिस्तारै उच्च भूभाग हुँदै अब हिमाली जिल्लाहरूबाट समेत अहिले रिपोर्ट भएकोले गर्दा जलवायु परिवर्तनको पक्कै पनि यसमा असर छ, तर कति असर छ भन्ने कुरो चाहिँ थप अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यक।
एन्डेमिक भन्नाले हामी सामान्य नागरिकले के बुझ्नुपर्छ?
इन्डेमिक भन्नाले चाहिँ कस्तो भने दुईटा हुन्छ केसहरू, एउटा चाहिँ अन्त काहीँ मान्छे इन्फेक्टेड भयो आएर चाहिँ यहाँ डायग्नोसिस भयो भने त्यो इम्पोर्टेड केस भयो, त्यसलाई चाहिँ हामी बाहिरबाट भित्रिएको केस भयो। र अर्को केस चाहिँ के हो भन्दाखेरि त्यस जस्तै अब यो कालाजारको कुरा गर्यो भने कालाजार सार्ने भनेको पोथी जातको यो फ्लेभेटोमस अर्जेन्टिपस भन्ने भुसुनाले सार्छ, र यो रोग गर्ने प्यारासाइट भनेको चाहिँ लेस्मेनिया डोनोभाइल पर्छ। अब कोही व्यक्तिको ट्राभल हिस्ट्री पनि छैन, काहीँ गएको छैन, उसलाई भुसुनाले त्यहाँ टोको, त्यहाँबाट चाहिँ सर हो लोकली ट्राभलै नगरेको मान्छेमा भने एकजना इन्फेक्टेड हुँदा त्यहाँबाट लोकल उसको फ्यामिलीमा अथवा कसैलाई सर हो भने कुनै भूगोलबाट लगातार रूपमा लोकली नै ट्रान्समिट भएको केसहरू आउन थाल्यो भने त्यस्तो एरियालाई हामी इन्डेमिक एरिया भनेर।
त्यसो भए कालाजार र सहस्राब्दी दिगो विकास लक्ष्य बीचको अन्तर सम्बन्ध के हो?
सबै कुरा चाहिँ जलवायु परिवर्तनले मात्रै हुँदैन, एउटा फ्याक्टर हो, त्यसको अरू नन क्लाइमेटिक फ्याक्टर छन्। नेग्लेक्टेड ट्रपिकल डिजिज भनेको के हो भन्दा जसमा अध्ययनमा अनुसन्धानमा कार्यक्रम गर्नलाई व्यवस्था गरिएको छ, फन्डिङ कम छ भने त्यसलाई नेग्लेक्टेड, यो पनि त्यस्तै डिजिज हो। जस्तै मलेरियामा फन्डिङ छ तर कालाजारमा छैन, अब अर्को कुरो के हो भन्दा एनटिडी भनेको डिजिज अफ पोभर्टी पनि हो, गरिबीको रोग हो होइन। अब यो के हुन्छ त भन्दा कालाजारहरू भनेको चाहिँ गरिब व्यक्तिहरू जसको चाहिँ घरमा चाहिँ तपाईँको बाख्रादेखि लिएर गाई भैँसीहरू पालेको छ, त्यही गोठ तल छ, त्यही घरमा माथि बस्छ, त्यहाँ चाहिँ ड्याम्प एकदम ओसिलो ठाउँहरू छ, त्यहाँ भुसुनाहरू हुन्छ, त्यही भुसुनाले गाई बस्तुको गोठबाट घरमा जान्छ। अनि त्यो भएर के अर्को के हो त भन्दाखेरि एकदम हुन त अहिले हामी निशुल्क औषधि दिइरहेको छौँ, डायग्नोसिस गरिरहेको छौँ, तर पनि त्यो ट्रिटमेन्ट गर्न उपचार गर्न नसकेर मान्छे गरिबीको रेखामा नि धकेरिन्छ। किनभने कुन रोग भन्ने नि मान्छेलाई सुरुमा थाहा हुँदैन, लक्षणहरू उस्तै उस्तै हुन्छ अरू रोग जस्तै। त्यो भएकोले गर्दाखेरि चाहिँ यसले सहस्रदी लक्ष्यको पहिलो कुरो चाहिँ यो जुन हाम्रो इन हङ्गर भन्ने छ, इन पोभर्टी भन्ने छ, त्यो कुराहरूमा चाहिँ यसले असर गर्ने। त्यो भन्नुको मतलब यदि कालाजार रहिरहेको भने त्यसले चाहिँ हाम्रो चाहिँ शिक्षामा असर गर्ने भयो, स्वास्थ्यको कुरा त आइनै गयो, हाम्रो जुन अब मातृ मृत्यु दर बढाउन सक्छ, बच्चाहरूकै मृत्यु दर बढाउन सक्छ, अरू बढाउने भयो। त्यस्तै गरी अर्को के हो त भन्दाखेरि जुन आर्थिक विकास गर्ने कुराहरूदेखि सबै कुरामा चाहिँ असर गर्ने भएकोले यदि सहस्राब्दी लक्ष्य पुरा गर्ने हो भने हामीले लगानी चाहिँ पक्कै पनि हामीले यो रोगहरूको नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ बढाउनु पर्छ।
सीमावर्ती मुलुक हामी भारतसँग जतासुकैबाट घेरिएको छौँ अथवा जहाँसुकैबाट हामी भारतसँग छौँ, कालाजारको प्रसङ्गमा सन्दर्भमा यो आयात भएर कत्तिको आउने गर्छ र हामीका रैथाने रूपमा यो कत्तिको हो?
अहिले चाहिँ कस्तो स्थिति छ भन्दाखेरि हाम्रो धेरै जसो केसहरू चाहिँ इम्पोर्टेन्ट, हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ कामको सिलसिलामा विदेश जानुहुन्छ, त्यहाँ इन्फेक्टेड भएर आउनुहुन्छ, यहाँ आउँदाखेरि त्यो भेक्टरहरू पनि यहाँ लोकली भएकोले गर्दा लोकली ट्रान्समिट हुने, तर आउने बेलामा चाहिँ धेरै आयातितै धेरै देखिरहेको स्थिति हो अहिलेसम्म। उहाँहरूलाई यदि हामीले यहीँ रोजगार दिन सक्ने हो भने त त्यो व्यक्तिहरू त्यसरी संक्रमित भएर फर्किनु हुन्न नि त। त्यो भएकोले यो चाहिँ अर्को महत्त्वपूर्ण विकास जुन तपाईँले विषय भन्नुभयो, यो क्रस बोर्डर इस्युहरू सीमावर्ती क्षेत्रकोमा हाम्रो जुन खुल्ला छ, देशमा प्रवेश गर्दाखेरि चाहिँ चेक जाँच हुँदैन, यो कारणहरूले गर्दाखेरि चाहिँ अर्को ठुलो चुनौती स्पेसली हाम्रो इलिमिनेसन गोल छ, यसलाई निर्मूल पार्ने भनेका छौँ। त्यो भनेको कुनै जिल्लामा 10,000 पपुलेसनमा एकभन्दा कम केस झार्ने भन्ने, त्यो गर्नको लागि चाहिँ अब हामीले कतिखेर एचिभ गर्न सक्छौँ त भन्दा त्यो इम्पोर्टेड केसलाई पनि कन्ट्रोल गर्न सक्यौँ भने र भेक्टर कन्ट्रोल गर्न पनि सक्यौँ भने चाहिँ हामी सक्छौँ।
अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अथवा स्वास्थ्य सेवा विभागबाट भइरहेको कालाजार विरुद्धको इन्टरभेन्सनमा पर्याप्तता कतिको छ र यसमा टड्कारो खाँचोहरू कहाँ कहाँ छ?
एउटा चाहिँ हामी स्वास्थ्य भनेपछि जहिले पनि स्वास्थ्य मन्त्रालयको मात्रै भन्छौँ। अब यो रोग चाहिँ कस्तो हो भने स्वास्थ्य मन्त्रालय बाहेक अरू मन्त्रालयको जुन हामी हेल्थ इन अल पोलिसी भन्छौँ होइन, अब यो चाहिँ शिक्षासँग पनि गाँसेको छ, खानेपानीसँग पनि गाँसेको छ, महिला विकास सम्बन्धको पनि गाँसेको कुराहरू छ। त्यो भएकोले गर्दाखेरि अरू मन्त्रालयको पनि पक्कै पनि सहयोग चाहिन्छ। अहिले सरकारको प्रायोरिटी भनेको चाहिँ अर्ली डायग्नोसिस एन्ड कम्प्लिट ट्रिटमेन्ट, सकेसम्म समयमै त्यसलाई चाहिँ निदान गरेर त्यसको चाहिँ निशुल्क उपचार गर्ने भन्ने स्वास्थ्य मन्त्रालयको रणनीति हो, त्यही अनुसार सरकारले काम गरिरहेको स्थिति छ। दोस्रो भनेको चाहिँ एकीकृत रूपमा चाहिँ यो भेक्टरको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यो भनेको त स्वास्थ्यभन्दा बाहिरको सेक्टर जस्तै अब एनिमल सेक्टरको पनि रोल हुने भयो, भनेको मतलब कृषिहरूको अरूको होइन, त्यो सबैसँगको एकीकृत रूपमा चाहिँ भेक्टरको व्यवस्थापन गर्ने अर्को, तपाईँको अर्को चाहिँ यो डिजिजको र सँगसँगै चाहिँ तपाईँको भेक्टरको सर्भिलेन्स गर्ने, जसले गर्दा टाइमली डायग्नोसिस गरेर भेक्टर छ भने त्यसलाई हटाउन सकियो भने अथवा मान्छेलाई उपचार गर्न सकियो भने राम्रो हुन्छ भन्ने। अर्को चाहिँ कति यो स्टिग्माका इस्युहरू पनि छन् मान्छेहरूले होइन, सामाजिक भेदभाव, त्योबाट सोसल मोबिलाइजेसन र पार्टनरसिप डेभलप गरेर जानुपर्छ भनेर पनि मन्त्रालयले त्यो अनुसार काम गरिरहेको स्थिति छ। त्यस्तै गरी अब यो कार्यक्रममै अब कहिले चाहिँ औषधिको कमी हुने, कहिले डाक्टर नहुने जस्ता कुराहरू भएकोले यसलाई कार्यक्रमलाई नि कसरी सुदृढीकरण गर्नुपर्छ भन्ने हिसाबले पनि अहिले त्यो कार्यक्रमहरू अगाडि बढिरहेको स्थिति छ भने, लास्टमा चाहिँ क्लिनिकल म्यानेजमेन्ट गर्ने र अलिकति चाहिँ अपरेसनल रिसर्चहरू के कारणले भइरहेछ त, जस्तो केही अध्ययनहरूले के देखाएको छ भने अब यो कालाजारलाई नियन्त्रण गर्न बेडनेटहरू इन्सेक्टिसाइडेड बेडनेटले काम गर्छ भनेर कुनै कन्ट्रीमा काम गरेको छ, कुनैमा नगरेको पनि हुनसक्छ। त्यो भनेको मान्छेको बिहेभियरसँग गाँसिन सक्छ, बा झुलमा पाल परेको थियो कि बा मान्छेले नियमित रूपमा प्रयोग गर्दैन थियो, त्यो भएर हामीले इम्प्लिमेन्टेसन रिसर्चहरू गर्नुपर्ने हुन्छ। कहिले काहीँ ड्रगको रेसिस्टेन्ट हुन्छ, त्यो ड्रगले काम गरिरहेको छ कि छैन त्यसको मोनिटरिङ गर्नुपर्ने हुन्छ। त्यस्ता कुराहरू चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अलि अगाडि बढाइरहेछ, तर त्यसमा यति भन्दै गर्दाखेरि सबै यथेष्ट छ भन्ने होइन, यसलाई अझ थप सुदृढीकरण गर्ने र क्रस बोर्डर इस्युहरूमा पनि हामीले चाहिँ विभिन्न हाम्रो छिमेकी देशहरूसँग चाहिँ पार्टनरसिप डेभलप गरेर जान सक्यौँ भने चाहिँ एउटा एमओयू पनि भएको छ कि अब यो सबै कन्ट्रीहरूबाट इनिभेसन गर्ने साउथ इस्ट एसिया रिजनको भन्ने, त्यसरी चाहिँ हामी पार्टनरसिपमा अगाडि बढ्यौँ भने चाहिँ यसलाई चाहिँ साँच्चै नै हामी इलिमिनेट गर्न सक्छौँ।
नमस्कार भैया, की छै त हाल खबर सब? बाहरे सुतल छी, की भेल? आ भौजी कहाँ है त
के छी ए महिला स्वास्थ्य स्वामी सेविका बुआ छै भौजी कनी मकई लके बाजार दिसन गेल छै हम त की बुखार लगला सेहो 14-15 दिन भ गेल मनो घुमैत रहैए खाई के सेहो मन नै करैए तही से सुतल छी आउ न बुआ कुर्सी खींच के बैठू न
हाँ भैया त लेटो गेल जका बुझाई छी हमरा त कुछ दवाई खैली स्वास्थ्य संस्था में जचाव नहीं गेली त
नहीं बउवा साधारण बुखार 2-4 दिन अलै अपने जाय कहि के सोचले छली कठिनाई होत जेना बुझाई
रोग के मठेरा आ नुकावे के नै चाही भैया हमरा नहिरा में फुआ के सेहो एक महीना पहले 15-16 दिन तक अही जका बुखार लगला पर अस्पताल गेल थी उनका त काला जार लागल रहलै धन्य जे उपचार के बाद ठीक भ गेल थीन स्वास्थ्य कर्मी कहैत रहै जे कुछ दिन आरो लेट होइतै त अवस्था आरो गंभीर भ जैतै
रोग से हो कोन कोन होइ छै अहाँ के भौजी के दे हम सेहो स्वास्थ्य संस्था जाय बउवा
परेशान न हो भैया काला जार भी भेल होतै तैयो कनी दिन अस्पताल भरना भ के उपचार करैला पर ठीक भ जाय छै आ काला जार के जांच सब प्राथमिक स्वास्थ्य केंद्र आ सरकारी अस्पताल सब में निशुल्क होइ छै साथे सब उपचार सेहो निशुल्क होइ छै एको गो पैसा नै लगै छै साथे नेपाल सरकार काला जार के रोगी सब के उपचार के लागि तुकले सरकारी अस्पताल सब में आवत जावत के लागी यातायात खर्च बापत 2000 रुपया सेहो देत छैक
धन्यवाद बउवा कते बेसी जानकारी छै कहाँ के ए सरकारी व्यवस्था सेहो कतेक नीक छैक रोगी के अपन पैसा सेहो नै लगै छैक उपचार सेहो भ जाय छैक आइए अहाँ के भौजी के अबते हम खाना खा के जाय छी स्वास्थ्य संस्था
हाँ तो रोग के मठेरा या नुकाबे के नहीं चाही समय में उपचार कैला पर ठीक भ जाय छै आ भैया काला जार एक किस्म के भूसना के कटला से सरे वाला रोग भेला से अपन घर अंगना माल जाल के गोर हमेशा सफा राख पड़े छै साथे व्यक्तिगत सर सफाई में सेहो ओतबे ध्यान देबे पड़े छै
कार्यक्रम संचो बिसंचो मा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015771789 आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ रेकर्ड गराउँदा आफ्नो नाम पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू फेरि एकपटक क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015771789
सहभागी श्रोता आज प्रस्तुत यिनै अन्तर्वस्तु र डाक्टर मेघनाथ धिमाल लगायतसँगको अन्तर्क्रियात्मक संवाद सँगसँगै रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको यस 52 खण्डबाट कार्यक्रम संरचना सहकर्मीहरू सविन निरोशन र दिनेशसँगै म उपेन्द्र
अनि म अचला बिदा माग्छौ अर्को पल्ट यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ
नमस्ते।